बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
परसम्म आँखा नडुलाउनु आमा परसम्म आँखा नडुलाउनु आमा फर्कन्न यो दसैँमा मन भुलाउनु आमा वर्ष दिनको चाड हाँसी खुसी मनाउनु वर्ष दिनको चाड हाँसी खुसी मनाउनु म नआउँदा खल्लो नबनाउनु आमा फर्कन्न यो दसैँमा मन भुलाउनु आमा जहाँ छु म तिम्रै आशीर्वाद छ साथै जहाँ छु म तिम्रै आशीर्वाद छ साथै फोटो छाम्दै आँसु नछुहाउनु आमा परसम्म आँखा नडुलाउनु आमा फर्कन्न यो दसैँमा मन भुलाउनु आमा तनहुँ भानुती निस्तै निवास भई हाल युएईको आबुधाबी रहँदै आउनुभएका मिन राणाभाटको यो गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि हामी दशैं विशेषको प्रस्तुति लिएर आइपुगेका छौं। आइतबारको नयाँ बुलबुलमा आज पनि दशैं विशेष प्रस्तुतिका साथमा नेपाली गजल बज्नेछन्। गजलमा बेला बखत एउटा प्रोपोगान्डा चलिरहन्छ। गजल आयातित विधा हो, तसर्थ यसलाई नेपालमा खासै मान्यता दिनुहुन्न। नेपाली गजलको पुनर्जागरण शुरू भएदेखि नै यो विषयले चर्को बहस बोकेको छ। आज नेपाली गजल जुन तहसम्म आइपुगेको छ त्यसमा आउनु अघि यसले नेपालका स्थापित वा उदाउँदै गरेका साहित्यकारद्वारा आयातित विधा भनेर धेरै आलोचना पनि खेपेको छ। सुरु सुरुमा यो बहस धेरै चल्यो, बहसका बावजुद पनि गजल मन पराउनेहरू घटेनन्, बढिरहे। त्यसो हुँदा गजलले राम्रै लोकप्रियता हासिल गर्दै आयो र आजका दिनसम्म आइपुग्दा पनि अझै यसलाई बढावा दिनुहुन्न भन्नेहरू एकाद मानिस रहे पनि गजलप्रेमीले ती आवाजलाई प्राय सुनि नै दिएका छैनन्। गजल गृह, अनाम मण्डली, मधुवन, पूर्णिमा साहित्य समूह, जिल्ला जिल्ला वा अन्तर्राष्ट्रिय च्याप्टरसम्म फैलिएका गजल मञ्च अनि सास लगायत नेपालका धेरै रेडियो कार्यक्रमहरूले पनि गजलको चर्चा परिचर्चा गर्दै आएका छन्। विक्रमसम्म 2050 नेपाली गजलमा आएको बाढीलाई बढाउनुमा अग्रज गजलकारहरू ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, रवि प्राञ्जल, वियोगी बुढाथोकीदेखि कृषु छेत्री, गोवर्धन पूजा, दुबसु छेत्री, धीरेन्द्र प्रेमर्सी, प्रमोद प्रधान लगायत पछि आएर धेरै युवा गजलकारका उन्नत गजलले यो विधामा बलियो जग स्थापना गरिसकेको छ। यति हुँदाहुँदै पनि युगलाई नदेखे जस्तो गरेर नेपाली गजलको भविष्य छैन भन्ने एकाध मानिसका आवाज आफै छोपिँदै गएका छन्। गएको बुधबार जस्तै आज पनि हामी दशैं विशेष बुलबुल लिएर आएका छौं। भोलिदेखि फूलपाती भित्र्याउने कामसँगै दशैंको मुख्य चपेटाले सबैलाई समातिसक्छ। यस क्रममा नेपालीहरू जो जो जहाँ जहाँ रहे पनि स्वदेशको सम्झना आउनु, आफन्त बन्धु बान्धवलाई मनमा याद गर्नु, दशैं मनाउनु नमिलेको मानिसहरूले मनमा खल्लोपन ल्याउनु, यो उपक्रम हामीमा सदैव चलिआएको छ। विश्वमा फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संचारले मात्र पनि मन जोडिदिन्छ कहिलेकाहीँ। गएको बुधबारको बुलबुलमा हामीले गजलकार बुलबुलेनहरूसँग प्रत्यक्ष सम्पर्क गरेर सुनाएका दशैं सम्वाद, सन्देश सम्प्रेषण र गजल वाचन धेरैले मन पराउनु भयो। आज पनि त्यस्तै किसिमको प्रस्तुति लिएर आएको छु। आज आइतबारको बुलबुलमा पनि म विश्वभरि छरिएर रहेका नेपाली गजलका प्रतिनिधि गजलकारहरूसँग हाम्रो स्टुडियोबाटै सम्पर्क गर्दैछु। प्रवासमा रहेका नेपाली गजलकारहरू दशैं कसरी मनाउँदैछन्, घर परिवारलाई कस्तो सन्देश दिन चाहन्छन्, आजको बुलबुलमा सुन्नेछौं। अहिले भने बुलबुलको पहिलो कोसेली अञ्जु पन्तको स्वर, महेश खड्काको संगीत र विपिन किरणको शब्दमा सुनौ यो नेपाली गजल। यति बेला म उज्यालो 90 नेटवर्कको लागि पुरस्थित स्टुडियोमा छु। नेपालमा 9:30 हुने लागिरहेको अवस्था छ। बुलबुलमा सम्पर्क गर्दैछु दक्षिण कोरियाको थेगु सहरको आन्दोङ भन्ने ठाउँमा रहेका गजलकार जीवन खत्रीसँग। गएको बुधबार हामीले अमेरिकामा बुलबुल बज्ने समयमा दिउँसो 11 बजेको कुरा गर्दैथ्यौँ। यति बेला कोरियामा भने मध्यरातको 12:30 बजिसकेको छ। जीवन खत्री नेपालबाट कोरिया जानुभएको करिब 6 महिना बित्यो। रामेछाप घर भएका जीवन खत्री नेपालमा रहँदा पनि राजधानीकै एउटा एफएम स्टेसनबाट गजलकै कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो। जीवन कसका लागि शीर्षकको गजल संग्रह पनि प्रकाशित गरिसक्नुभएका गजलकार संचारकर्मी जीवनलाई नेपालमा रहँदा र कोरियामा रहँदा कामको अनुभव वा सन्तुष्टि कस्तो रहन्छ?
सन्तुष्टिको हिसाबले हेर्नु पर्दा त रेडियोमा बोले जस्तो टेलिभिजन त यहाँ कस्तै काम गरे पनि हुँदैन यो पराई देशमा, पराई माटोमा, पराई भूमिमा, होइन? तैपनि यहाँ अलिकति अर्कै सन्तुष्टि र त्यहाँ नेपालमा हुँदा अलि अर्कै सन्तुष्टि थियो। त्यही पनि यहाँको सन्तुष्टि र त्यहाँको सन्तुष्टिलाई सँगै दाँझेर हेर्ने हो भने त्यहाँ विभिन्न अभावको बीच पाइने सन्तुष्टि पनि त्यो मुख्य थियो, त्यो ठुलो थियो र त्यो एकदम आनन्द लाग्ने खालको सन्तुष्टि थियो नेपालको।
अनि पहिलोपल्ट विदेश जानुभएको छ, दसैँ मुखैमा आइपुग्यो, कस्तो महसुस गर्दै हुनुहुन्छ?
दसैँ मुखैमा आइपुग्यो, विशेषतः मलाई लाग्छ जहाँसम्म परदेशीहरू जो नेपालमा बाट विभिन्न देशहरूमा पुग्नु भएको छ उहाँहरूलाई पनि खल्लो लागेको होला र त्योसँग म पनि अछुतो छैन। त्यही पनि साहित्यिक भावनामा बग्ने मान्छेहरूलाई झन् अझ बढी अप्ठ्यारो भएको हो कि अलिक गाह्रो महसुस भएको हो कि जस्तो हुँदो रहेछ। जस्तो कि नेपालमा हुँदाखेरि थुप्रै कुराहरू गरिन्थ्यो, दसैँलाई मनाइन्थ्यो, सँगसँगै साहित्यिक रङहरूसँग जोडिन्थ्यो र दसैँलाई अझ हर्षोल्लासका साथ मनाउन पाइन्थ्यो। त्यो नभएपछि अझ बढी साहित्यको बान्कीहरूमा डुबिँदो रहेछ र अलिअलि अक्षरहरू फुर्दो रहेछ, त्यतैतिर खेलिँदो रहेछ। अनि अझ बढी बाल्यकालमा अनि गाउँमा आफ्नै देशमा मनाइएको दसैँको याद र झझलको धेरै हुने रहेछ। परिवारसँग पनि राम्रो कुराकानी भइरहेछ, बेला बेलामा कुराकानी गरिरहनुहुन्छ। झन् यो चाडबाडको बेलामा त अझ बढी कुरा हुने नै भयो। नेपालमा सँगै नहुन पाउँदाको एउटा पीडा, त्यो भइसकेपछि त्यो पीडा मेट्नको लागि पनि सम्पर्क त अझ बढी बाक्लो नै हुन्छ नि।
अब अहिले बुलबुलबाट चाहिँ तपाईँले सन्देश दिनुभयो भने रामेछापको रेडियो 3 लाल मार्फत परिवारले पनि सुन्न सक्नुहुन्छ, के भन्न चाहनुहुन्छ परिवारलाई?
बडा दशैँको हार्दिक शुभकामना दिन चाहन्छु यतिखेर रेडियो सुनेर बस्नुहुने तमाम गजल मनहरूलाई, साहित्यिक मनहरूलाई र जो जो साहित्य लेख्नुहुन्न र साहित्यलाई मन पराउनुहुन्छ उहाँहरू सबैलाई पनि। र यतिखेर रामेछापमा मात्रै नभएर देशैभरि विभिन्न रेडियोबाट प्रसारण भइरहेको छ। धेरै साथीहरूसँग सम्पर्कमा म रहन्थे, गजल लेख्ने साथीहरूसँग, गजलकार साथीहरूसँग, उहाँहरूलाई पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। र यतिखेर मेरो घरैमा चाहिँ थुप्रै साथीहरू सहरबाट काठमाडौँबाट लाउरीहरू गाउँ फर्किनु भयो होला, पिङ हाल्नुभयो होला, यदि हाल्नु भएको छैन भने पनि हाल्नुहोस्। मन्दिरतिर धाउने तपाईँहरूको सोच छ होला, यदि त्यो सोच छ भने र बाँकी छ भने त्यो पनि पुरा गर्नुहोस्। नजिकै खाँडा देवी मन्दिर, एउटा शक्तिपीठ देवी भगवतीको मन्दिर, त्यहाँ दर्शन गर्नुहोस्। अरू दसैँमा विभिन्न कार्यक्रमहरू गर्नुहोस् र आफ्नो गाउँलाई पनि तपाईँहरू सहरबाट वर्षमा एकचोटि अरू या अन्य कुनै समयमा बल्ल बल्ल दसैँको मुखमा एउटा जुन नेपालीहरूको परम्परा त्यो एउटा दसैँसँगै मान्ने भनेर गाउँमा पुग्नु भएको छ, गाउँको लागि पनि केही काम गर्नुहोस् सँगै समकालीन साथीहरूलाई। र अनि सबैलाई सम्झना, शुभ प्यार, यो दसैँमा म सँगै हुन पाइनँ, सायद पछिल्ला दसैँहरूमा सँगै हुनेछु र पोहोर परारको चाहिँ फेरि रमाइलोसँग सँगै बसेर दसैँ मनाउँदा, यति मेरो शुभकामना र सन्देश पनि।
एउटा गजल सुनाउनुहोस् न त दसैँको अवसरमा, तपाईँको गजल कोरियाबाटै सुनौँ हामी।
पछिल्लो समयमा कोरियामा आएर मैले लेखेको एउटा गजल म बुलबुल मार्फत वाचन गर्न चाहन्छु। मैले देखेको छैन नयाँ लुगामा, मैले देखेको छैन नयाँ लुगा बा हुनु भएको छ लुगामा, मैले छैन नयाँ लुगामा बा हुनु भएको छ दुरुस्तै सुदामा, मेरै आफन्त हौ म सोचौँ कसरी, मेरै आफन्त हौ म सोचौँ कसरी, तिमी रमाइरहेछौ यस्तो बेलामा, के छैन नयाँ लुगामा छ दुरुस्तै सुदामा, जसलाई आफैसँग विश्वास हुन्न, जसलाई आफैसँग विश्वास हुन्न, उसले मुहार देखाउँछ ऐनामा, मैले देखेको छैन नयाँ लुगामा बा हुनुभएको छ दुरुस्तै सुदामा, कतै फुल सुकेर मरिरहेछन्, कतै फुल सुकेर मरिरहेछन्, कोही खन्याउँदैछ पानी बालुवामा, बा हुनुभएको छ दुरुस्तै सुदामा, मैले कहिल्यै देखेको छैन नयाँ लुगामा, यसो भनेर खोसियो मेरो बाल्यकाल, यसो भनेर खोसियो मेरो बाल्यकाल, चिल्लो पात हुन्छ कुनै बिरुवामा, मैले देखेको छैन नयाँ लुगामा बा हुनुभएको छ दुरुस्तै सुदामा। गजलको अन्तिम शेर, जीवनमा केही त गर्नेछु अब, जीवनमा केही त गर्नेछु अब, अहिलेसम्म बित्यो पुरै कुरामा, मैले देखेको छैन नयाँ लुगामा बा हुनुभएको छ दुरुस्तै सुदामा। धन्यवाद दाजु।
हस्, धेरै धेरै धन्यवाद, हामीलाई कोरियादेखि आफ्नो गजल सुनाउनु भयो, दसैँको अनुभव सुनाउनु भयो, तपाईँको दिनहरू शुभ रहन्, धेरै धेरै धन्यवाद जीवनजी।
हुन्छ, धेरै धन्यवाद। बुलबुल मार्फत देशैभरि प्रसारण हुने यो कार्यक्रम जो सञ्चालक अच्युत दाजु र यतिखेर रेडियो सुन तमाम सबैलाई जाँदा जाँदै फेरि पनि दसैँको शुभकामना र यो अवसर दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
प्रविधिले नै जोडेको छ हामीलाई, संचारले विश्वलाई एउटा गाउँ बनाइरहँदा पनि कहिलेकाहीँ प्रविधिको धोकाले राम्रो संचार हुन पाउँदैन। कोरियाबाट जीवन खत्रीले गजल सुनाइरहँदा भएका प्राविधिक त्रुटिलाई मिनिमाइज गरिदिनु भयो होला भन्ने आशा राखेको छु मैले। हामी दक्षिण कोरियामा रहेका गजलकारसँग सम्पर्कमा थियौँ, अब म मलेसियासँग जोड्दैछु। दुई वर्षदेखि मलेसिया रहँदै आउनुभएका निश्चल परदेशी अब मैले जोड्ने गजलकार हुनुहुन्छ। उहाँको स्थायी घर नेपालको काभ्रे पलाञ्चोक जिल्ला नालाको उग्रचण्डी गाविस हो। बुबा आमा दाजु भाउजू लगायत करिब 8-9 जना सदस्य भएको संयुक्त परिवारका कान्छा छोरा हुनुहुन्छ निश्चल परदेशी। अझै एक वर्ष नेपाल आउने कुनै योजना छैन उहाँको। एउटा नेपाली गीत सम्झिन्छु म यति बेला, पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रोदी हुन् मलाई सम्झेर। परदेशमा बसेका र स्वदेशमा रहेका उनीहरूका परिवार सबै नेपालीका लागि हृदय विदारक छ यो गीत। त्यसैले मैले प्रायः बुलबुलबाट सम्पर्क गरेका सबैसँग एउटा प्रश्न सोधेकै छु, नेपालमा परिवारको मन दुख्दो हो नि तपाईँलाई सम्झेर, यो प्रसङ्गमा निश्चल परदेशी भन्नुहुन्छ।
नदुख्दो हो भन्न सक्दिनँ, तर दुख्छ भनेर भन्दाखेरि आफै दुख्नुपर्छ, यसर्थ यसलाई यति नै राख्न चाहन्छु म।
अनि दसैँ तपाईँहरू कसरी मनाउनुहुन्छ त्यता?
हामी होस्टेलमा अहिले 27 जना छौँ, एउटा होस्टेलमा दुईटा होस्टेल छ हामीहरूको, अर्कोमा 20 जना हुनुहुन्छ साथीहरू। एउटा एउटा होस्टेल मिलेर चाहिँ हामीले यहाँको सयरिङ्गेट कलेक्सन गरेर चाहिँ पैसा उठाएका छौँ। त्यसैबाट हामीले अब आफ्नो रुचि अनुसारको भोजन गर्छौँ। अनि टिका चाहिँ अब यहाँ साथीहरू हुनुहुन्छ, अलि पाएको साथीहरू हुनुहुन्छ, आफूभन्दा एजेड जो हुनुहुन्छ, आफूले मन खाएको जो हुनुहुन्छ उसैबाट टिका आशीर्वाद ग्रहण गर्छौँ। यसरी नै मनाइन्छ भनौँ, योजना यही अनुसार अघि बढिरहेको छ। कम्पनीले हामीलाई छुट्टी दिन्छु भनेको छ, त्यही अनुसार मिलाउँछौँ।
तपाईँ बुलबुललाई मलेसियाबाट सुन्दाखेरि कस्तो महसुस गर्नुहुन्छ?
बुलबुल भन्नुपर्दा मैले सानो उमेरदेखि सुनेको, त्यो हुनाले चाहिँ कस्तो लाग्छ भने थोरै पीडाहरूसँग रम्ने ठाउँ छ भनेदेखि, कतै छ भनेदेखि यिनी यस्तै रेडियो प्रोग्रामहरू हुन् हामीहरूको प्रवासीहरूको, अलि टाढा छौँ यस्तै तरिकाबाट बग्दै गइन्छ। तर बुलबुलमा जुन एकरूपताको आधारबाट गजललाई अगाडि बढाइन्छ, यसैटा कहिलेकाहीँ गजलबाट अलिकति माथि पनि उठ्नुहुन्छ, यसर्थ पनि खुसी लाग्छ मलाई। त्यो हुनाले चाहिँ बुलबुल सुन्दाखेरि, विशेष गजललाई सुन्दाखेरि, बुलबुलका गजललाई सुन्दाखेरि जुन स्थानमा नेपाली गजलले अहिले आफ्नो एउटा अस्तित्व जगमगाइरहेको छ नि, धर्मराइरहेको अवस्थालाई अलिकति माथिसम्म पुर्याउँदाखेरि खुसी लाग्छ। बुलबुल सुन्दाखेरि गर्व गर्ने ठाउँ रहन्छ, हामी प्रवासीहरूको पनि सिर्जनाहरू समेटिन्छ, त्यसमाथि सिर्जनाहरूलाई उत्कृष्टताको आधारले पनि समावेश गरिने हुँदाखेरि यसले चाहिँ गजललाई चाहिँ माथिल्लो स्थानमा पुर्याउने काम गरेको छ, गर्व नै लाग्छ भनौँ। एउटा मनको पीडाले कतै स्थान पाएको आभास हुन्छ कता कता।
आज आफ्नै आवाजमा स्थान पाउँदैछ तपाईँको पीडाले, अथवा तपाईँले खुसी पीडा के लेख्नु भएको छ अबको गजलमा? एउटा गजल वाचन गरेर सुनाउनुहोस् न त बुलबुलमा हामीलाई।
हजुर, गजल यसरी अगाडि बढ्छ। उसो त मान्छेले चाहेर वैशाखी अप्नाउँदैन, उसो त मान्छेले चाहेर वैशाखी अप्नाउँदैन, र वैशाखीले पनि मान्छेको जिन्दगी उभ्याउँदैन। उसो त मान्छेले चाहेर वैशाखी अप्नाउँदैन, र वैशाखीले पनि मान्छेको जिन्दगी उभ्याउँदैन। सवाल विहीन जवाफ हो मसाल बोक्नेहरूलाई, सवाल विहीन जवाफ हो मसाल बोक्नेहरूलाई, आगोले घर जलाउला मेरा सपनाहरू जलाउँदैन, र वैशाखीले पनि मान्छेको जिन्दगी उभ्याउँदैन। मित्र कि तिमीले आफ्नो चेहरा नियालेका छैनौ, ए मित्र कि तिमीले आफ्नो चेहरा नियालेका छैनौ, कि तिम्रो घरको ऐनाले वास्तविकता बताउँदैन, र वैशाखीले पनि मान्छेको जिन्दगी उभ्याउँदैन। उसो त मान्छेले चाहेर वैशाखी अप्नाउँदैन। अन्तिम शेर, अरे यार तिमी मलाई के सोचेर जिस्काइरहेछौ, अरे यार तिमी मलाई के सोचेर जिस्काइरहेछौ, के सोचेर जिस्काइरहेछौ, अरे यार तिमी मलाई, अरे यार तिमी मलाई के सोचेर जिस्काइरहेछौ। भुखिया चाले नि मान्छेलाई हर बखत जिस्काउँदैन, र वैशाखीले पनि मान्छेको जिन्दगी उभ्याउँदैन। उसो त मान्छेले चाहेर वैशाखी अपनाउँदैन। यति नै।
यति बेला तपाईँले विशेष गरी नेपालीहरूलाई मलेसियाबाट आफ्नो चाहिँ नि सन्देश केही पठाउनु पर्दा, नेपाली मात्र नभएर अझ खुम्चाएर, म तपाईँ काभ्रेको भएको हुनाले काभ्रेली दाजुभाइलाई अझ खुम्चाउनु पर्यो भने, तपाईँको परिवारलाई तपाईँले सन्देश दिन पर्यो भने के सन्देश दिनुहुन्छ उताबाट?
मेरो विशेष परिवारलाई दिनुपर्दा म यति मात्रै भन्न चाहन्छु, केही सपनाहरू मसित छन्, केही सपनाहरू हजुरहरूसित छ, बुवा मुवा दाजु भाउजू हजुरहरूसित छ। ती सपनाहरूको समग्र रूप हामीहरूको आस्था हो एक अर्काप्रतिको। म यहाँबाट केही दुःखहरू हजुरलाई पठाउँदैछु भने, केही अनुभूतिहरू मलाई तपाईँले सम्झना, तपाईँहरूले सम्झना स्वरूप पठाउनु भएको छ, यही नै मेरो खुसियाली हो। विशेष दसैँका लागि फोनमा कुरा हुन्छ, अन्त पनि अरू अन्य माध्यमबाट पनि कुरा हुन्छ। तपाईँको दुःख र मेरो दुःख भनौँ, सुख नै भनौँ, अझ यसभित्रका दुःखभित्रका सुखहरू एकअर्काका प्रतिबिम्ब हुन्, यिनै प्रतिबिम्बबाट जिन्दगी अघि बढाउनु पर्छ र बढिरहन्छ। यति नै भन्न चाहन्छु।
यो कुराकानी मलेसिया बस्नुभएका निश्चल परदेशीसँग गरे। अब अमेरिकाको बोस्टनमा रहँदै आउनुभएका सुरेश वाग्ले हामीसँग सम्पर्कमा हुनुहुन्छ। सर्लाही हजारिया स्थायी निवास भएका सुरेश वाग्ले नेपालमा रहँदा गजल गृहका अध्यक्ष पनि हुनुहुन्थ्यो। गजलगृहले नेपाली गजल विकासमा राम्रो योगदान गरेको छ। आज दशैं संवादका लागि सुरेश वाग्ले अब बोस्टनबाट हामीसँग सम्पर्कमा हुनुहुन्छ।
रमाइलो छ अब अमेरिका बसाई नेपाललाई धेरै सम्झिरहेका हुन्छौ, नै काम भइरहेछ। यहाँ पनि हाम्रो कार्यक्रमहरू भइरहेको हुन्छ कहिलेकाहीँ, त्यस्ता कार्यक्रममा हामी गइरहेका हुन्छौँ। दसैँ यहाँ पनि रमाइलै हुन्छ, यहाँ पनि नेपाली साथीभाइहरू भेला हुने, सबैजना भेला भएर मनाउने, अब टिका थाप्ने सबै हुन्छ, अब केही आफन्तहरू पनि हुनुहुन्छ, त्यो भएर अब रमाइलै हुन्छ।
कति भयो अमेरिका बस्न थाल्नु भएको तपाईँ?
5 वर्ष पुग्न लाग्यो अहिले। पोहोर साल दसैँको धेरै याद आउँछ, पोहोर साल दसैँको बेला म नेपाल गएको थिएँ, त्यो बेलामा त्यो बेलाको अब यसपालि चाहिँ झन् धेरै याद आइरहेको छ।
पोहोरको दसैँलाई सम्झँदा अहिलेको दसैँमा चाहिँ घर परिवारमा तपाईँ सुनिरहनु भएको छ होला रेडियो, अमेरिकाबाट अहिले तपाईँले सम्बोधन गरेर भन्नु पर्यो परिवारलाई भने के भन्नुहुन्छ?
दसैँ राम्रोसँग मनाउनु, अब यसपालि आउन नपाए पनि अर्को साल आउने प्रयास गर्नेछौँ, त्यति भन्न चाहन्छु।
नेपालमा रहँदा गजल गृहमा तपाईँ सक्रिय रूपमा हुनुहुन्थ्यो है, अहिले नेपालको गजलको माहौललाई त्यहाँबाट कतिको अध्ययन गर्नुहुन्छ नि?
अहिले पनि खुसी लाग्छ, हामीले जसरी गजल सुरु गऱ्यौँ नेपालमा, हाम्रो अब बुलबुल कार्यक्रम गजल गृह सँगसँगै अगाडि बढेको थियो त्यो बेलामा, र अहिले पनि गजलको माहौल देख्दाखेरि खुसी नै लाग्छ। अध्ययनको क्रममा अहिले म मल्टिमिडिया पढिरहेको छु, गजल गृहको वेबसाइट बनाउने साह्रो इच्छा छ मेरो। हामीले जुन पलास पत्रिका नेपालमा आउँदाखेरि निकालेका थियौँ त्यसको हामीले 19 अङ्कसम्म निकाल्यौँ, र अहिले त्यसलाई वेबसाइटमा राख्ने काम हुँदैछ, त्यसको लागि म डिजाइन गरिरहेको छु।
यो दसैँको विशेष अवसरमा चाहिँ एउटा गजल तपाईँ त्यही ठाउँबाट बुलबुलबाट वाचन गरेर सुनाइदिनुहोस् न।
हुन्छ, अहिले दसैँको बारेमा लेखेको गजल पनि थियो, तर यस बेला मसँग नभएकोले अहिले म फेसबुकबाट एउटा गजल सुनाउँछु। रुँदा रुँदै आँसु सुक्छ छातीभरि देश दुख्छ, रुँदा रुँदै आँसु सुक्छ छातीभरि देश दुख्छ, सगरमाथा लाजले दुख्छ छातीभरि देश दुख्छ, नयाँ बिहान नयाँ आशा कहिले पुरा हुने होला, नयाँ बिहान नयाँ आशा कहिले पुरा हुने होला, पटक पटक मौका चुक्छ छातीभरि देश दुख्छ, सगरमाथा लाजले झुक्छ छातीभरि देश दुख्छ, जति गरे पनि कहिले देउरालीमा पुगिएन, जति गरे पनि कहिले देउरालीमा पुगिएन, हिँड्दा हिँड्दै पाइला रुख्छ छातीभरि देश दुख्छ, सगरमाथा लाजले झुक्छ छातीभरि देश दुख्छ। अब अन्तिम शेर, उदास उदास खबरसँगै निराशाको बाढी आउँदा, उदास उदास खबरसँगै निराशाको बाढी आउँदा, त्यसै त्यसै छाती फुक्छ छातीभरि देश दुख्छ, सगरमाथा लाजले झुक्छ छातीभरि देश दुख्छ, रुँदा रुँदै आँसु सुक्छ छातीभरि देश दुख्छ। धन्यवाद।
बुलबुल एउटा इरानी चरा। बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
प्रतीक्षा गर्दै होलान् बाबा छोरो आउँछ कि भनी, प्रतीक्षा गर्दै होलान् बाबा छोरो आउँछ कि भनी, आश गर्दै होला त्यो छोरो पापा ल्याउँछ कि भनी, दसैँको रमझम सम्झिएर रुँदैछु यहाँ परदेशमा, दसैँको रमझम सम्झिएर रुँदैछु यहाँ परदेशमा, रुँदै होलिन् उता बुढी यसपालि त धाउँछ कि भनी, आशा गर्दै होला त्यो छोरो पापा ल्याउँछ कि भनी, नरोई बस एमेरी सानी अर्को साल आउनेछु, नरोई बस एमेरी सानी अर्को साल आउनेछु, बस्दैछ सफल अर्को साल छुट्टी पाउँछ कि भनी, प्रतीक्षा गर्दै होलान् बाबा छोरो आउँछ कि भनी, आश गर्दै होला त्यो छोरो पापा ल्याउँछ कि भनी। बुढानील कण्ठका सूरज आचार्य सफल सूरजको गजल थियो यो, यसलाई वाचन गरेँ मैले। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सुनिरहनु भएको छ तपाईँ। यो कार्यक्रम उज्यालोमा लामो समयदेखि बुधबार राति 9:15 बजे प्रसारण हुँदै आएको कार्यक्रम हो र केही सातादेखि आइतबारका लागि फेरि एउटै समयमा नयाँ श्रृङ्खला सुरु भएको छ। उज्यालो 90 नेटवर्कबाट प्रसारण भइरहेको यो नयाँ बुलबुल काठमाडौँ उपत्यका आसपासका क्षेत्र र अन्य आबद्ध एफएम स्टेशनहरूमा दमौलीको रेडियो भानुभक्त र स्मार्ट एफएम, हेटौँडाको हेटौँडा एफएम, काभ्रेको रेडियो सेफर्ड, पोखराको रेडियो तरङ्ग, रामेछापको रेडियो तीनलाल र दोलखा जिरीको रेडियो हिमाली छन्। यी बाहेक अरू एफएम स्टेशनले पनि बजाइरहनु भएको छ र हामीसँग जानकारी आइपुगेको छैन भने कृपया बुलबुल @unn.com.np जानकारी दिनुभए आगामी हप्तादेखि तपाईँको रेडियो सेटबाट बजेको जानकारी पनि हामी गराउँछौं। 10 विशेषको प्रस्तुतिमा आज हामी नेपाल बाहिर रहेका विभिन्न गजलकारहरूसँग सम्पर्क गरिरहेका छौं। अब कतारमा रहनुभएका रोहित कुमारसँग सम्पर्क गर्दैछु। गुल्मी हस्तीचौर स्थायी घर हुनुभएका रोहितको घरमा परिवार बाटो कुरिरहेका छन्। यो दशैंमा घर आएर परिवारसँगै रमाउने, बुबासँग टीका लगाउने र खुसी हुने उहाँको ठूलो सपना हवाई टिकटको अभावले तुहाइदिएको छ। रोहित भन्नुहुन्छ, घरमा दिनैपर्ने खबर त खासै केही छैन, अहिले आउन नपाए पनि तिहारसम्म जसरी भए पनि आउने कोसिस गर्छु, दशैं राम्ररी मनाउनु होला।
त्यस्तो भन्नुपर्ने त केही छैन, अब आउन पाएन, आउने कोसिस गरिरहेको थिएँ, अब तिहारसम्म आउँछु, राम्ररी मनाउनु होला। सब कुरा नेपालीहरूले घर परिवारलाई, इष्टमित्र साथीभाइहरू सबैलाई, हजुरलाई पनि।
त्यहाँ दशैं चाहिँ कसरी मनाउँदै हुनुहुन्छ तपाईँहरू यो पालि?
त्यस्तो खासै केही तयारी केही छैन, साथीहरू अलिकति पार्टी रुममा होला, त्यति मात्रै।
एउटा गजल सुनाउनु त बुलबुलमा तपाईँको आवाज।
यो दसैँ विशेष कार्यक्रम भएकोले चाहिँ दसैँ विशेष नै गजल मसँग नभएको कारणले अलिक पुरानो गजल सुनाउँछु।
हुन्छ।
सडकमै आन्दोलनकारी भन्दै थिए यो पार्टी समझदार हुन सक्छ, सडकमै आन्दोलनकारी भन्दै थिए यो पार्टी समझदार हुन सक्छ, आज देशमा अशान्ति छ, भोलि अत्याचार हुन सक्छ। सधैँ सधैँ ऊ मन्दिरमा र भट्टीमा मात्र देखिन्थ्यो, सधैँ सधैँ ऊ मन्दिरमा र भट्टीमा मात्र देखिन्थ्यो, सायद म जस्तै ऊ पनि बेरोजगार हुन सक्छ, आज देशमा अशान्ति छ, भोलि अत्याचार हुन सक्छ। प्रेमको चिनो कपिला, प्रेमको चिनो फुलको कपिला नचुडा यसरी तिमी, प्रेमको चिनो फुलको कपिला नचुडा यसरी तिमी, धोकेबाजहरूका लागि भोलि यही हतियार हुन सक्छ, आज देशमा अशान्ति छ, भोलि अत्याचार हुन सक्छ। गल्ती गर्नेलाई शहीद होइन, फाँसी सजाय हुनुपर्छ, गल्ती गर्नेलाई शहीद होइन, फाँसी सजाय हुनुपर्छ, होइन भने यस्तो गल्ती यहाँ लगातार हुनसक्छ, आज देशमा अशान्ति छ, भोलि अत्याचार हुनसक्छ। अवधका गजलहरू पढेर मुस्कुराउँछौ किन मनमनै, अवधका गजलहरू पढेर मुस्कुराउँछौ किन मनमनै, होस गर ऊ पनि भोलिको गजलकार हुनसक्छ, आज देशमा अशान्ति छ, भोलि अत्याचार हुनसक्छ, सडकमै आन्दोलनकारी भन्दै थिए यो पार्टी समझदार हुनसक्छ। धन्यवाद।
अवध चाहिँ तखल्लुस हो कि यत्तिकै आएको शब्द?
मैले पहिले चाहिँ नाममा चाहिँ साहित्यिक नाम उपनाम जोडेको थिएँ अवध भनेर, त्यति बेला लेखेको, अहिले त हटाइसकेको छु।
हस् ल, धेरै मिठो गजल सुनाउनु भयो रोहितजी, धेरै धेरै धन्यवाद तपाईँलाई। तपाईँ चाँडै नेपाल आउन सक्नुहोस्, हाम्रो शुभकामना, साधुवाद।
धन्यवाद सर, हजुरलाई पनि धेरै धेरै धन्यवाद बोल्ने मौका दिनुभएकोमा, सम्पूर्ण नेपालीहरूलाई दसैँको शुभकामना भन्दै हस्त बिदा।
गुल्मी हस्तीचौर घर भई हाल कतारमा रहनुभएका रोहित कुमारको गजल सुन्यौं। अब पालो काठमाडौँ पेप्सिकोला घर भई हाल आबुधाबी बस्ने जे सागरको।
नमस्ते हर्षजी, म जे सागर, म पेप्सिकोला काठमाडौँबाट र हाल आबुधाबी युएईमा छु। परदेशको बस चाहिँ त्यस्तोजनक त हुँदैन पक्कै पनि, यो रहरले बसिने बस टाइप हुँदैन, बाध्यताले बसिने बसाइ हो, त्यसले गर्दाखेरि सुख दुःख झेलेर चलेकै छ, बसेकै छ। पोहोरको दसैँको मुखमा, पोहोरको लगभग भदौ साउनको अन्त्य अन्त्यमा म यता आएको थिएँ, यो दोस्रो वर्षको दसैँ
छोड्दा
नराम्रो नै महसुस, किनभने अब आफ्नो ठाउँ, आफ्नो घर, आफ्नो जन्मभूमि, आफ्नो साथीभाइहरू सबै छोडेर आउनु पर्दाखेरि यहाँ दसैँ कुनै त्यस्तो विशेष हुँदैन, कोही काम, कोही ड्युटी, सबै कुरा विमुख भएर बस्नुपर्छ, त्यसले गर्दाखेरि कतै पनि नरमाइलो त लाग्छ नि र पनि।
अनि नेपालमा चेप्चिकोलामा रहनुभएको आफ्नो घर परिवारलाई के सन्देश दिन चाहनुहुन्छ?
अब मेरो घर परिवार, मेरा बुबाआमा, मेरा साथीभाइहरू र तमाम सम्पूर्ण नेपाली वर्ग, मलाई जे सागर भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न, सम्पूर्ण नेपाली मनहरूलाई म विजय तथा ज्योति पावलीको हार्दिक हार्दिक मङ्गल भन्ने शुभकामना चाहन्छु। अब त्यो समय अनुकूल भएमा उपस्थित हुने हो, मेरो आफ्नो चाहिँ बाध्यता कस्तो छ भन्दाखेरि धेरै छुट्टीहरू मिल्दैन, त्यसले गर्दाखेरि सबै ठाउँमा उपस्थित हुन नसक्ने अवस्था छ, निमन्त्रणा भएर पनि नसक्ने अवस्था, त्यस कारणले सामान्य नै बिच छ, त्यति धेरै प्लानिङ केही छैन, कोही हामी जे बेच्छौँ त्यसैभित्र अब साथीहरूको किसिमको कामना आदान प्रदान गर्ने बाहेक त्यसको विशेष योजना केही पनि भएको छैन।
एउटा गजल वाचन गरेर सुनाउनुहोस् न तपाईँको गजल।
अवश्य पनि म त्यहाँलाई यो मेरो अलिक केही समय पहिलाको एउटा गजल वाचन गर्दैछु। यो मतलब फेसबुकमा पनि आइसकेको छ, म यहाँहरूलाई फेरि एकपल्ट मेरो आफ्नै आवाजमा सुनाउन चाहन्छु। सबैलाई पिर उस्तै त हुने, सबैलाई पिर उस्तै त हुने, जिन्दगी आखिर उस्तै त हुने। भेटिन्न ईश्वर आस्था हो बुझ्ने, भेटिन्न ईश्वर आस्था हो बुझ्ने, मस्जिद या मन्दिर उस्तै त हुने, जिन्दगी आखिर। जब आउँछ याद रोएर चुन्छु, जब आउँछ याद रोएर चुन्छु, तिमी र तस्विर उस्तै त हुने, सबैलाई पिर उस्तै त हुने। बाह्रै मास ठेला बिचरा किसान, बाह्रै मास ठेला बिचरा किसान, असार्न मङ्सिर उस्तै त हुने, जिन्दगी आखिर उस्तै त हुने। दुश्मन भई भाग्य लखेट्छ भने, दुश्मन भई भाग्य लखेट्छ भने, मैदानमा भिड उस्तै त हुने, जिन्दगी आखिर उस्तै त हुने। निराशा सुस्केरा नै हो, निराशाको साथ सुस्केरा नै हो, सागर र शरीर उस्तै त हुने, सबैलाई भिड उस्तै त हुने, जिन्दगी आखिर उस्तै त हुने।
मिठो गजल सुनाउनु भयो जी सागरजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
यहाँलाई पनि धेरै धेरै धन्यवाद अशोकजी। यो उज्यालो 90 नेटवर्कको यो अत्यन्तै लोकप्रिय कार्यक्रम जो हामी गजल प्रेमीहरूको लागि एउटा डेस्टिनेसन हो, यसको माध्यमबाट तमाम नेपालीहरूमा मेरो भावनाहरू र मेरो आवाजलाई आफ्नो देशसम्म सम्पूर्ण नेपाली मनहरूसम्म पुर्याउने जुन एउटा अवसर प्रदान गर्नुभयो त्यसको लागि यहाँ लगायत सम्पूर्ण उज्यालो 90 नेटवर्क परिवार र बुलबुल परिवारलाई हार्दिक हार्दिक धन्यवाद चाहन्छु।
प्राविधिक कारणले कुनै संवादका बेला कमजोरी हुन गएकोमा क्षमा याचना गर्दछु। आबुधाबीबाट जे सागरसँगको सम्वादपछि अब म अफगानिस्तानतर्फ लाग्दैछु। नेपालको बुटबल स्थायी निवास भई लामो समयदेखि अफगानिस्तानको काबुलमा रहँदै आउनुभएका रोहित राणा एक महिना यता क्याम्प बास्टन भन्ने ठाउँमा सर्नु भएको छ। अफगानिस्तानको त्यही ठाउँबाट अहिले उहाँ मसँग सम्पर्कमा हुनुहुन्छ। यति बेला नेपालमा रातिको 10 बज्नै लाग्दा हामीभन्दा 45 मिनट ढिलो समय भएको अफगानिस्तानमा भर्खरै 9 बजेको छ।
धन्यवाद दादा, नमस्कार। अनि बुलबुल सुनेर रहनुभएका समस्त साथीहरूलाई पनि म रोहित राणा क्याम्प बास्टन अफगानिस्तानबाट नमस्कार तर्काउन चाहन्छु।
कहिले कति समयदेखि हुनुहुन्छ अफगानिस्तानमा तपाईँ?
म करिब 6-7 सालदेखि नै म यहाँ अफगानिस्तानमा छु। खास म काबुलमा थिएँ र फिलहाल 1 महिना जति भयो म यहाँ अहिले क्याम्प बास्टनमा आएको छु। दादा
के काम गर्नुहुन्छ?
खासमा काम चाहिँ मेरो हामी चाहिँ फुड सप्लाई गर्छौँ युएस मिलिट्रीलाई, तर मेरो पोजिसन चाहिँ स्केड्युलिङ म्यानेजर एभिएसनपट्टि हो। हामीले चाहिँ खाना उडाउने काम गर्छौँ वार जोनमा मिलिट्रीहरूलाई।
अनि लामो समयदेखि एकदम राजनीतिक तनाव रहेको ठाउँ पनि हो त्यो है, नेपालीलाई बस्नलाई कतिको सुरक्षित असुरक्षित कस्तो महसुस हुन्छ?
हुन त हामी एउटा हिसाबले चाहिँ कम्पनीमा इन भइसके पछाडि उहाँहरूले नै हाम्रो अब सबै एग्रिमेन्टदेखि लिएर इन्सुरेन्सहरू सबै भएको हुनाले हामी एकदम सुरक्षित नै छौँ। किनकि क्याम्प बास्टन प्लस काबुलमा म 6-7 वर्ष बिताएँ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो सुरक्षाको जो जिम्मेवारी चाहिँ कम्पनी नै लिएको छ। तर वार जोन क्षेत्र हो, अब कम्पाउन्ड छोडेर बाहिर जाँदा चाहिँ अलिकति डेन्जर नै हुन्छ, तर हामी विशेष त हामी कम्पाउन्डभित्रै आफ्नो भन्नाले कम्पनी कम्पाउन्डभित्र नै काम गर्ने, खाने बस्ने खेल्ने यस्तो नै गर्छौँ दादा।
नेपालीहरू कतिको हुनुहुन्छ तपाईँहरूसँग साथी?
हामी यहाँ धेरै छौँ, लगभग हाम्रो युएसमा अफगानिस्तान अहिले अफगानिस्तानभरि नै लगभग 15-20 हजारजना नेपाली हुनुहुन्छ होला जस्तो लाग्छ, तर हाम्रो कम्पनीमा चाहिँ लगभग 2-3 हजार साथीहरू हुनुहुन्छ।
तपाईँ साहित्यमा पनि रुचि राख्ने मान्छे, बुलबुलमा गजल अलि अगाडिदेखि नै पठाउनुहुन्छ, कस्तो छ साहित्यिक गजल चाहिँ कसरी त्यहाँ आफ्नो साहित्यिक सन्तुष्टिलाई कसरी लिनुहुन्छ?
हजुर, एउटा हिसाबले अब देश छोडिसके पछाडि चाहिँ अब एउटा हिसाबले टाइम पासको माध्यम नै यहाँ आएर गीत सङ्गीत प्लस गजल सुन्ने गाउने गुनगुनाउने यसरी नै भइरहेको छ। र मैले पनि अब यस फुर्सदको समयमा चाहिँ कलमहरू लिएर कपी कलम लिएर कोर्ने गर्छु। विशेष त मेरो रुचि चाहिँ गजल प्लस मुक्तकहरूमा नै हो दादा।
अनि को को हुनुहुन्छ परिवारमा?
घरमा मेरो बाबा आमा हुनुहुन्छ, त्यसपछि म म्यारिड भएको हुनाले मेरो छोरा छोरी अनि मेरो मिसेस पनि हुनुहुन्छ, त्यसपछि दुई भाइ हुनुहुन्छ, दुईजना टोटल हामी 6-7 जनाकै फ्यामिली छौँ।
अनि घरमा कुराकानी भइरहन्छ, दसैँको बेलामा आफू नहुँदा के मान्नुहुन्छ?
एकदम जे होस् मिस गरिरहेको अनुभव भइरहेको छ यतिखेर। मैले पनि जे होस् डेली जसो नै कल गरेर हुन्छु, यसरी नै स्काइप माध्यम अनि त्यसपछि फोनबाट कुराकानी चाहिँ भइरहेको छ।
अनि त्यति धेरै नेपालीहरू भएको ठाउँमा दसैँ मनाउने कुनै तरिकाहरू छ कि तपाईँहरू मान्नुहुन्छ कि आयो गयो त्यतिकै जान्छ?
काबुलम हुँदा चाहिँ हामीले प्राय अब दसैँ आइसके पछाडि कम्पनीमा अब धेरै नेपालीहरू हुनुहुन्थ्यो, त्यहाँ हुँदाखेरि चाहिँ जे होस् दसैँ आउनु अगाडि नै दसैँ प्रोग्रामको लागि प्रिपरेसन गाउने बजाउनेदेखि लिएर नाचगानको लागि अनि खानासाना चाहिँ यसरी चाहिँ अर्गनाइज गरिन्थ्यो, कम्पनीले नै राम्रो अर्गनाइजेसन गरिदिन्थ्यो। तर यहाँ आइसकेपछि अहिले म क्याम्प बास्टन अब ब्रिटिस डिपार्टमेन्ट खानुपर्ने हुनाले यहाँ आएर चाहिँ केही जस्तो केही पनि छैन दादा।
आज बुलबुलमा एउटा गजल सुनाउनुहोस् न त, तपाईँको आवाजमा सुनाऊ।
हुन्छ, म दसैँ विशेष नै छ, एउटा गजल म वाचन गर्छु। दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। एक मनले जान्छु भन्छु स्वदेश, एक मनले जान्छु भन्छु स्वदेश, तर मन थामी बसेछु, तिर्नुपर्ने बाँकी छ ऋण त्यही साउको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। पिँढीमा बसी बाटो हेरी बुढियामा टोलाउँदै होलिन्, पिँढीमा बसी बाटो हेरी बुढियामा टोलाउँदै होलिन्, अझै निकै बेसी किन हो बुढो बाउको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। लिङ्गे पिङ पिङ पनि हाले होलान् घरमुनिको पिपल बोटमा, लिङ्गे पिङ पनि हाले होलान् घरमुनिको पिपल बोटमा, साथी र सङ्गी सुन्दर गाउँ अनि ठाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। अन्तिम शेर, टिका जमरा लाएपछि आशीर्वाद पनि दिनुहुन्थ्यो, टिका जमरा लाएपछि आशीर्वाद पनि दिनुहुन्थ्यो, शिर नुगाई धोग्ने उनै गोडा पाउको याद आउँदैछ, दसैँ आयो उही घर अनि गाउँको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ, पिरै पिरले भरिएको गहिरो घाउको याद आउँदैछ। धन्यवाद।
निकै सुन्दर मिठो गजल सुनाउनु भयो। प्रवासमा बस्ने हरेक नेपालीले आफ्नो देशका स्वजन आफ्नो परिवारलाई सम्झना गर्ने यही शैली यही तरिका नै रहन्छ। तपाईँले मनको सबै सम्वेगहरूलाई खोल्नुभयो रोहितजी, साह्रै खुसी लाग्यो। अब बुटवलमा बस्नुहुने आफ्नो परिवारलाई के सन्देश दिन चाहनुहुन्छ त दसैँको विशेषमा तपाईँ अफगानिस्तानबाट?
यसरी अब घर परिवार छोडिसकेपछि अब यो चाडबाडको बेलामा चाहिँ धेरै विशेष त आफ्नै साथी सङ्गी अनि परिवारलाई सम्झना आउँछ, नेपालको याद बेसी आउँछ। यतिखेर मेरो घर परिवारलाई चाहिँ बडा दसैँको एकदम शुभकामना दिन चाहन्छु। म टाढा छु तर पनि मनको करिब नै छु, जसरी हुन्छ अब दसैँ राम्रोसँग मनाउनु होला भन्ने चाहिँ यसरी शुभकामना सन्देश दिन चाहन्छु। र बुलबुल सुनेर बस्नुहुने सम्पूर्ण बुलबुलेनहरूलाई पनि यो आउँदै गरेको विजय दशमीको एकदम मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। र बुलबुल युनिटलाई यति मलाई आफ्नो गजल वाचन गर्ने यस्तो अवसर दिनुभएकोमा पनि हृदयदेखि नै सधन्यवाद दिन चाहन्छु।
हस् रोहितजी, धेरै धेरै धन्यवाद तपाईँलाई।
धन्यवाद दादा,
धन्यवाद। दसैँ विशेष बुलबुल सुन्नुहुने समस्त बुलबुलहरूलाई, मैले प्रवासमा रहेका गजलकारहरूलाई दसैँमा सकेसम्म धेरैजना समेट्न खोजे पनि समय अभावले सबैलाई समेट्न सकिनँ। स्वदेश तथा विदेशमै रहनुभएका सबै बुलबुल प्रेमीले यो कार्यक्रमलाई कसरी लिनुभयो हामीलाई जानकारी दिनुहोला। तपाईँले मन पराउनु भयो भने तिहार विशेष पनि यसै गरी तयार गर्नेछौँ। दसैँमा छुटेका केही गजलकारहरूलाई तिहारमा मौका दिइनेछ। आजका लागि बुलबुलको समय सकिएको छ। तपाईँको दसैँ सुखद रहोस् भन्ने शुभकामना बुलबुलको तर्फबाट हामी दिन चाहन्छौँ। हवस् त, अब बुधबारसम्मका लागि बिदा हुँदैछौँ। उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे, जाँदा जाँदै कुर्घा पर्वत स्थायी निवास भई हाल मुम्बई रहँदै आउनुभएका प्रकाश अजनबीको गजल वाचन गर्दैछौँ। गरिबको घरमा कहाँ ईश्वर बास बस्छन्, गरिबको घरमा कहाँ ईश्वर बास बस्छन्, गरिबको घरमा त भूत अनि पिसास बस्छन्, अपराधीहरू राजधानीमा खुलेआम घुमेका छन्, अपराधीहरू राजधानीमा खुलेआम घुमेका छन्, तिमी त भन्दै थियौ जेलभित्र बदमास बस्छन्, गरिबको घरमा त भूत अनि पिसास बस्छन्, पापमा परिन्न रे धर्मकर्म गरे स्वर्ग तरिन्छ रे, पापमा परिन्न रे धर्मकर्म गरे स्वर्ग तरिन्छ रे, यही सोचेर नारीहरू व्रत बस्छन् उपास बस्छन्, गरिबको घरमा कहाँ ईश्वर बास बस्छन्, गरिबको घरमा त भूत अनि पिसास बस्छन्।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।